हालेलुया। खुदावन जो इज्जत और ताजीम के लायक है, उसका कलाम सच्चा और पाक है और जिंदा है। जैसा कल हमने खुदावन के कलाम में से सीखा था कि हमारा मुखालिफ इस जमीन पर जो गिरा दिया गया है, उसने सारी दुनिया को गुमराह किया हुआ है, यानी के वो लोग जो मसीह के बगैर जिंदगी गुजारते हैं, खासकर वो लोग जिनकी मसीह के साथ रफाकत नहीं और शख्सी तौर पर उसे जानते नहीं, वो उसके फरेबों में, उसके झूठों में जिंदगी बसर करते हैं। और हमने कल देखा था यूहन्ना की अंजील में से कि वो झूठा है, बल्कि झूठ का बाप है, क्योंकि वो मसलसल झूठ बोलता है। मेरे साथ देखें, पालूस रसूल की तरफ से इफ़सियों के नाम को जो खत लिखा गया, उसका दूसरा बाप उसकी चौथी आय से आपके लिए पढ़ूंगा। मगर खुदा ने अपने रहम की दौलत से उस बड़ी मोहब्बत के सबाब से जो उसने हमसे की, यानी कि हर ईमानदार से, पूरी दुनिया के लोगों से जो उसने मोहब्बत की, यूहन्ना 3:16 के मुताबिक, और अपना बेटा दे दिया। पांचवी आयत, जब कसूरों के सबब से मुर्दा ही थे तो हमको मसीह के साथ जिंदा किया, ताकि जिंदा लोगों की तरह जिंदगी बसर करें। और पांचवी आयत के अगले हिस्सा में लिखा है, तुमको फजल ही से निजात मिली है। और फजल के बारे में हमने कल देखा था कि ये खुदा की तरफ से तोहफा और बख्शिश है, ना कि अजर है और ना इनाम है। इनाम यानी कि कोई किसी चीज पर जब फतह पाता है उसे इनाम दिया जाता है, खा वो क्रिकेट का मैदान हो, खा वो पहलवानी का खाड़ा हो, जब वो जीतता है तो उसे सेहरा मिलता है, उसे इनाम मिलता है। अजर यानी कि किसी चीज के लिए काम किया जाए और उसे अजर के तौर पर पाया जाए। लेकिन बनीनु इंसान ने कोई ऐसी अच्छी बात या काम नहीं किया, बल्कि खुदा बाप की तरफ से ये तोहफा है, बनीनु इंसान के लिए। छठी आयत को देखेंगे, जैसे कि हमारा सब्जेक्ट यानी कि मजमून है, सिट वॉक स्टैंड। मसीह खुदावंद में सिट यानी कि हमारी मुकामी हालत, उसने हमें पेशतर से चुना, अपने बेटे और बेटियां ठहराया ताकि जमीन पर उसके लिए जिंदगी बसर करें। और इससे पहले कि मैं आपके साथ छठी आयत पढूं, आपको कुछ बताना चाहता हूं। जमीन पर जब तक हम जीते हैं, हमें उसके लिए गवाही और उसकी शुक्रगुजारी में और उसकी मर्जी में जिंदगी गुजारने की जरूरत है। ये जिंदगी बहुत ही थोड़ी है, हम इसे सालों में देखते हैं, 70 साल है, 80 साल है, लेकिन जब खुदा की निगाह में, खुदा के नुक्ता नजर से देखते हैं, तो वो अपने कलाम में कहता है कि उसकी नजर में 1000 साल एक दिन के बराबर है। और खुदा बाप का जमीन पर बनीनु इंसान को रखने का मकसद यही है कि उसकी गवाही दें, उसके बारे में इल्म रखें। हम गवाही किस तरह दे सकते हैं जब किसी चीज के बारे में मालूम ही नहीं? इसलिए सबसे पहली बात है, सिट में अपनी मुकामी हालत को जानते हुए बाप के बारे में इल्म रखना, बेटे के बारे में जानना कि उसमें हमारी क्या हालत या हैसियत है या कितने बाबरकत हैं। और जमीन पर यही मसीही ईमानदारों का बसने का मकसद है कि उसके लिए मुसाफराना जिंदगी बसर करें, ताकि जब आसमान पर जाएं तो उन तमाम खुशियों को, बरकतों को, रहमतों को जो उसने तैयार कर रखी हैं, उन तमाम रूहानी बरकात को मनाने वाले बने जो आसमान पर है। छठी आयत मेरे साथ देखें, और मसीह यसु में शामिल करके उसके साथ जलाया। यहां पर फिर लफ्ज जलाया का इस्तेमाल किया गया है, यानी कि जब उसने हमें मुर्दों में से जिंदा कर दिया और फिर क्या किया, نجات دے کر اس کے ساتھ شامل کیا. یہ ایمانداروں کو بڑا تحفہ ہے خدا کی طرف سے کہ وہ باپ کے بیٹے یسوع مسیح کے ساتھ شامل کیے جاتے ہیں ان تمام برکات میں جیسے اس میں زندگی ہے. وہ ایمانداروں میں بھی اپنی زندگی کو پھونکتا ہے اور وہ زندگی ان میں کام کرتی ہے. اور کیا لکھا ہے دوسرے حصہ میں؟ آسمانی مقاموں پر اس کے ساتھ بٹھایا. جیسا ہم نے کل خداوند کے کلام میں سے دیکھا تھا لوکا کی انجیل 7:11 آیت سے 17 آیت میں خدا نے کیا کیا؟ اس بیوہ کے بیٹے کو مردہ جو مردہ تھا اسے زندہ کیا. پھر لوکا 8:5 اس کی 49 آیت سے 56 آیت میں ہم نے دیکھا سردار عبادت خانہ کے سردار کاہن کی بیٹی کو خداوند یسوع مسیح نے زندہ کیا. اور پھر ہم نے دیکھا تھا یوحنا 11:11 میں لازر کے بارے میں 41-46 آیت میں لازر کو خداوند نے زندہ کیا اور وہ باہر نکل آیا. اور ہم سیکھ رہے ہیں کہ مسیح میں خدا نے ہمیں کیا بٹھایا؟ آسمانی مقاموں پر بٹھایا. اور یہ ایمانداروں کی حالت ہے زمین پر کہ خدا نے اسے انہیں آسمان پر اپنے تخت پر اپنی اس رفاقت میں بٹھایا اور انہیں دیکھتا ہے اور روحانی برکات بخشی ہے. اس کا مطلب یہ نہیں کہ ہم صرف یہ دیکھیں کہ ہمیں آسمان پر ہی یہ برکات مہیا کی گئی ہے یا ہمارے لیے تیار کی گئی ہے. زمین پر بھی اس نے ہمارے لیے یہ رفاقت تیار کی ہے جس کے لیے آج آپ بیٹھے ہوئے ہیں. آج آپ بیٹھے ہوئے ہیں. آپ بہت ہی مبارک ہو جو ہر روز اپنے دن کی ابتدا اس کی حضوری میں بیٹھنے سے شروع کرتے ہو. اس دنیا میں 6 بلین سے زیادہ لوگ بستے ہیں, ان میں سے آپ بہت اس وقت مبارک ہو کہ اپنے دن کی شروعات اس کی حضوری میں بیٹھنے سے شروع کرتے ہو. بہت سے لوگ اپنے اپنے کاموں میں مصروف ہیں, اپنی اپنی ضروریات میں, اپنی اپنی خواہشات کو اپنے مرضی کے مطابق زندگی گزارنے میں مصروف ہیں. لیکن مبارک ہو آپ جو اس کی حضوری میں بیٹھے ہو. اور خداوند یسوع مسیح ایسا ہی چاہتا ہے. میرے ساتھ ایک حوالہ دیکھیں اور اس مثال میں سے ہم دیکھیں گے کہ اس نے آسمان پر ہی نہیں ہمیں بٹھایا. بائبل مقدس کہتی ہے کہ جہاں 2 یا 3 اس کے نام سے اکٹھے ہوتے ہیں وہ وہاں پر موجود ہوتا ہے. میرے ساتھ دیکھیں یوحنا کی انجیل اس کا 12:12 اس کی پہلی آیت آپ کے لیے پڑھوں گا. پھر یسوع فصح سے 6 روز پہلے بیتانیہ میں آیا جہاں لازر تھا جسے یسوع نے مردوں میں سے جلایا تھا, یعنی کہ مردوں میں سے زندہ کیا خداوند یسوع مسیح نے. اور کیا لکھا ہے دوسری آیت میں؟ وہاں انہوں نے اس کے واسطے شام کا کھانا تیار کیا اور مارتا خدمت کرتی تھی, مگر لازر ان میں سے تھا جو اس کے ساتھ کھانا کھانے بیٹھے تھے. لازر ان میں سے تھا جو ان کے ساتھ کھانا کھانے بیٹھے تھے, یعنی کہ اس محفل میں, اس شام کے کھانے میں یسوع مسیح کے ساتھ اور بھی بہت سے لوگ تھے. مارتا کس کام میں ہے؟ وہ خدمت کے کام میں, یعنی کہ کھانا تیار کرنے میں, سارا ٹیبل تیار کرنے میں مصروف ہے. لیکن یہاں پر ہم لازر کی زندگی کو دیکھ رہے ہیں کہ یسوع مسیح نے اسے مردوں میں سے زندہ کیا, پچھلے بواب میں ہم نے دیکھا. اور یہاں پر کیا کرتا ہوا نظر آتا ہے؟ لازر ان میں سے تھا جو اس کے ساتھ کھانا کھانے بیٹھے تھے. جس طرح اس نے آسمان پر ہر ایک ایماندار کے لیے رفاقت تیار کی ہے جب وہ اپنی بادشاہی قائم کر کے زمین پر سے آسمان پر جائیں گے خداوند کے ساتھ, تو وہ وہاں پر اس خوشی کو, اس کھانے کو کھائیں گے, उस हमेशा की जिंदगी के बारे में, दरख्त के बारे में सीखेंगे जो हमें बागे अदन में दिखता है कि ये वो जिंदगी का दरख्त है, उसके बारे में मसलसल सीखते रहेंगे। लेकिन जमीन पर खुदावंद हमसे यही चाहता है जैसे लाजर मुर्दों में से जी उठा, यानी कि वो जिस्मानी तौर पर जिंदा हुआ और उसने ये नहीं कहा कि बस खत्म, जैसे उन कोड़ियों ने किया। उनमें से एक कोड़ी वापस आया और ने शुक्रगुजारी की और बाकी उनमें से कोई वापस नहीं आया। हम जब रूहुल कुद्दस की रहनुमाई में जब यसु मसीह पर ईमान लाते हैं तो वो हमें नए तौर पर जिंदा करता है, तो हमें बैठने की जरूरत है, हर रोज बैठने की जरूरत है। यहां पर ये मिसाल आपके लिए इसीलिए पेश कर रहा हूं कि लाजर उनमें से था जो उनके साथ खाना खाने बैठे थे। और बाइबल मुकद्दस हमारी रूहानी खुराक है। जब जब हम उसकी हजूरी में बैठते हैं, हम खुदावंद के साथ उसकी बातों को अपनी जिंदगी में नोश करते हैं, खाते हैं, तो हमें हमारी जिंदगी में फल आता है। हम अपनी हालत के बारे में सीखते हैं, हम अपनी हालत के बारे में सीखते हैं कि कैसा मुकद्दस मुकाम उसने ईमानदार होते हुए हमें दिया है। लेकिन दुनिया क्या है, उस अबलीस के गुमराही में जिंदगी बसर कर रही है बहुत सी दुनिया। ये वो दुनिया है जिस दुनिया की भीड़ है जिसमें बहुत से लोग नामी ढंढोरा पीटते हैं, लेकिन उनकी खुदावंद के बेटे के साथ हर रोज रफाकत नहीं। लेकिन खुदा का शुक्र है कि आप हर रोज अपने दिन की इब्तदा उसके कलाम को सुनने से, उसके साथ बैठकर उसके कलाम को नोश करते हो। उसका बदन, जिसने कहा कि मेरा बदन तुम्हारे लिए तोड़ा गया, उस बदन में से हर रोज आप अपनी रूहानी गुजा लेते हो। हम देखेंगे कि इस दुनिया के लोग किस तरह गुमराही में हैं। मेरे साथ देखें, पहला तमोथियस उसका 4 बाप उसकी पहली आयत। यहां पर रूहुल कुद्दस बड़े वाजह तौर पर बताता है कि क्या इस दुनिया के लोग किस तरह गुमराही में हैं, उन रूहों, उन शैतानी तस्वीरों के बायस। लिखा है, लेकिन रूह फरमाता है कि आइंदा जमानों में बाज लोग गुमराह करने वाली रूहों और शैतान की तालीम की तरफ मतवजा होकर ईमान से बरगश्ता हो जाएंगे। और हमने देखा था कि इस जहां में हमारा एक मुखालफ है जो झूठ बोलता है और झूठ का बाप है। वो आसमान से गिराया गया और वो जमीन पर इस काम को मुसलसल तौर पर कर रहा है। और आज जो भेद आपके साथ शेयर करना चाहता हूं, ना कि सिर्फ हमारा एक ही दुश्मन है जमीन पर, हमारे 3 दुश्मन है इस जमीन पर, इस मौजूदा दुनिया में। पहला, अबलीस, जिसने खुदा की मुखालफत में कहा कि मैं उसकी मानंद हूंगा। दूसरा, हमारा जो बड़ा दुश्मन है, हमारी पुरानी इंसानियत। हम अपनी पुरानी इंसानियत के बायस जब उसकी सोच के मुताबिक और पुरानी इंसानियत की ख्वाहिश को पूरा करना चाहते हैं तो हम पुरानी इंसानियत के मुताबिक जिंदगी गुजारते हैं और रूह के मुताबिक नहीं चलते। तब तीसरा हमारा दुश्मन है ये दुनिया जो अबलीस के कब्जा, कंट्रोल और झूठों में खूब फंसी हुई है। और यसु मसीह ने क्या कहा है अपने शागिर्दों को, जब मेरे साथ आप देखते हैं यूहन्ना की इंजील उसके 15:18 को देखते हैं तो क्या खुदावंद कहता है, अगर दुनिया तुमसे दावत रखती है तो, यहां पर खुदावंद यसु मसीह ईमानदारों यानी कि अपने उन चुने हुए शागिर्दों के बारे में बात कर रहा है जिनको खुदावंद ने बुलाया। वो कहता है कि 18 से, अगर दुनिया तुमसे अदावत रखती है तो तुम जानते हो कि उसने तुमसे पहले मुझसे भी अदावत रखी। दुनिया इसलिए दावत यसु मसीह से रखती है उस वक्त की और आज भी, क्योंकि तारीकी है, کیونکہ تاریکی نور کو پسند نہیں کرتی، اور ہر ایک ایماندار، جیسے بائبل مقدس میں ایمانداروں کو نام دیا گیا ہے کہ تم دنیا کا نور ہو. ہم دنیا کا نور ہیں، تو ہمیں اس کے نام کو جلال دینے کے لیے اس دنیا کی باتوں میں نہیں آنا کہ وہ آپ کے ساتھ کیسا رویہ رکھتی ہے یا کس طرح آپ کے ساتھ عداوت رکھتی ہے. 19 آیت میں لکھا ہے کہ ہم دنیا میں سے نہیں. لکھا ہے اگر تم دنیا کے ہوتے تو دنیا اپنوں کو عزیز رکھتی ہے. یہاں پر اپنوں کے لفظ، یعنی کہ بے ایمان لوگ صرف بے ایمانوں کو ہی پسند کرتے ہیں، جو نور کے فرزند ہیں ان سے وہ خوش نہیں ہوتے، ان سے عداوت رکھی جاتی ہے. اور کیا کہتا ہے کہ تم دنیا کے نہیں، تم دنیا کے ہوتے تو دنیا اپنوں کو عزیز رکھتی ہے، لیکن چونکہ تم دنیا کے نہیں بلکہ میں نے تم کو چن لیا ہے، اس واسطے دنیا تم سے عداوت رکھتی ہے. خداوند نے ہر ایماندار کے لیے یہ برکت، یہ تحفہ، یہ رفاقت مہیا کی ہے. جیسے ہی وہ یسوع مسیح پر ایمان لاتا ہے، اس کا مقابلہ 3 بڑے دشمنوں سے ہوتا ہے. ابلیس ہمارا جو مخالف ہے، ہماری پرانی انسانیت جو پہلی نافرمانی کے باعث بگڑی، اور تیسری جو اس زمین پر گرائے جانے کے باعث ساری زمین میں بہت سے لوگ جو اس کی پیروائی میں زندگی کرتے ہیں، زندگی بسر کرتے ہیں پیروی میں، وہ دنیا کہلاتی ہے. اور یہ 3 بڑے مخالف ہیں، لیکن ہمیں ایماندار ہوتے ہوئے اس دنیا کی باتوں کو یا اس دنیا کی طرف دھیان کرنے کی ضرورت نہیں، کیونکہ زندہ لوگ جن کو مسیح نے زندہ کیا ہے وہ چل پھر سکتے ہیں، وہ سوچ سکتے ہیں، وہ بول سکتے ہیں، وہ محسوس کر سکتے ہیں. اور ہمارے پاس خداوند کا زندگی بخش کلام ہے، زندگی بخش کلام ہے جو ہمیں زندگی کی باتوں کے بارے میں بتاتا ہے. جیسے میں نے کہا کہ ہمیں دنیا میں رہتے ہوئے دنیا کی مانند نہیں بننا، دنیا کی طرح دعوت نہیں، بلکہ تم دنیا کا نور ہو. میرے ساتھ ایک حوالہ دیکھیں، کلسیوں 3 باب اس کی پہلی آیت میں خداوند کا کلام کیا کہتا ہے، پس جب تم مسیح کے ساتھ جلائے گئے تو عالم بالا کی چیزوں کی تلاش میں رہو، جہاں مسیح موجود ہے. عالم بالا، ہمیں دنیا کی عداوت یا دنیا کے ستائے جانے یا دنیا جس طرح ہمیں ستاتی یا ہمارے بارے میں کہتی ہے، یہ دنیا وہ ہے، یعنی کہ جو اپنی مرضی ابلیس کی رہنمائی میں زندگی گزارنے والے لوگوں کو دنیا کا نام دیا گیا ہے. اور خداوند یسوع مسیح کیا کہتا ہے اپنے لوگوں کو پالوس رسول کے وسیلہ سے، کہ تم جو مجھ میں یعنی کہ مسیح میں جلائے گئے ہو، عالم بالا کی چیزوں کی تلاش میں رہو. ہمیں آسمان اوپر کی طرف دیکھنے کی ضرورت ہے، کیونکہ لکھا ہے جہاں مسیح موجود ہے. تلاش میں رہو جہاں مسیح موجود ہے اور خدا کی داہیں طرف بیٹھا ہے. وہ آسمان پر بیٹھا ہے اور ہم اس زمین پر اس کے ساتھ، جیسا کہ اس نے کہا کہ آمنی پریزنٹ، وہ ہر جگہ پر موجود ہے. اور اس نے کہا 2 یا 3 جہاں بھی میرے نام سے اکٹھے ہوں گے میں ان کے درمیان میں ہوں. ہمیں زمین پر رہتے ہوئے آسمانی سوچ رکھنے کی ضرورت ہے، نہ کہ جسمانی، نہ کہ دنیاوی، اور نہ کوئی شیطانی. ہمیں مسیح کی مانند مجاز رکھنے کی ضرورت ہے. اور لکھا ہے عالم بالا کی چیزوں کے خیال میں رہو، نہ کہ زمین پر کی چیزوں کے. اگر ہم زمین کی چیزوں کے خیال میں رہیں گے تو ہم کیا کریں گے، دنیا کی طرح زندگی گزاریں گے، اور پھر وہ خوشی، وہ اطمینان، وہ تسلی جو خداوند نے تیار کی ہے اس میں زندگی نہیں بسر کریں گے بلکہ اپنی خواہش کے مطابق زندگی بسر کرنے کی کوشش کریں گے اور دکھ اٹھائیں گے. دکھ مسیحی زندگی میں, اگر آپ مسیح کی زندگی میں, مسیح کی زندگی میں جو آپ کو دی گئی ہے اس کی مرضی کو پورا نہیں کرتے تب بھی دکھ اٹھائیں گے, اور اگر اس کی مرضی کو پورا کرتے ہیں تب بھی دکھ اٹھانا ضرور ہے. سوچنے کی بات ہے, بہت سے لوگ کہیں گے کہ پھر کیا فائدہ مسیح کے لیے زندگی بسر کرنا, کہ اگر اس کی مرضی کو پورا کریں تو پھر بھی دکھ اٹھائیں گے, اگر اس کی مرضی کو نہ پورا کریں پھر بھی دکھ اٹھائیں گے. اسے جو انگلش میں کہا جاتا ہے ڈیزرو سفرنگ اور انڈیزرو سفرنگ, یعنی کہ ایک وہ مصیبت اور دکھ جس کے ہم حقدار ہیں اور ایک وہ مصیبت اور دکھ جس کا ہم پر کوئی الحاق نہیں ہوتا. اور یہ کیوں؟ پالوس رسول اس بات کو کہتا ہے میرے ساتھ رومیو میں, رومیو اس کا 8 باب دیکھیں, رومیو اس کا 8 باب اس کی 18 آیت کو, کیونکہ اس نے ہمیں زندہ کیا ہے اور ہمیں عالم بالا کی چیزوں کی تلاش میں رہتے ہوئے زندگی بسر کرنی ہے, تاکہ اپنے مخالف ابلیس, اپنی پرانی انسانیت اور اس دنیا پر غالب آئیں. غالب آئیں یعنی کہ فتح مند زندگی بسر کریں. جو فتح اس نے دی ہے اس میں زندگی گزارے. میرے ساتھ اس آیت کو دیکھیں, اس کے بعد ہم خداوند کے کلام کو ختم کریں گے. رومیو 8 باب اس کی 18 آیت, پالوس رسول کیا کہتا ہے, کیونکہ میری دانست میں اس زمانے کے دکھ درد اس لائق نہیں کہ اس جلال کے مقابل ہو سکے جو ہم پر ظاہر ہونے والا ہے. جب آپ ایماندارانہ زندگی بسر کریں گے تو دنیا آپ سے کیا رکھے گی؟ عداوت رکھے گی, اور اس دکھ میں خدا باپ کے بیٹے یسوع مسیح کو آپ کی زندگی سے جلال ملے گا, اور جب آپ دکھ میں سے گزریں گے تو آپ دن بہ دن جیسے اس کی حضوری میں بیٹھیں گے پختہ ایماندار بیٹے اور بیٹیاں بنتے جائیں گے, بیٹے اور بیٹیاں بنتے جائیں گے. اور خدا ایمانداروں کو ڈھونڈتا ہے, ایسے ہی ایماندار ڈھونڈتا ہے جو اس کی حضوری میں بیٹھیں. اسے ایسے لوگ نہیں چاہیے جو کہیں کہ اوہ ہو ہو وہاں پر یہ ہو گیا, وہاں پر وہ ہو گیا, میرے پاس اتنے پیسے ہیں, میرے پاس یہ ہے, میں یہ دینا چاہتی ہوں, دے دینا چاہتا ہوں. خدا ایسے ایماندار چاہتا ہے کہ اس کی حضوری میں بیٹھیں اور ہر روز, ہر روز اس کے کلام کو اپنے روح کی غذا جانیں, ہر روز اس کے کلام کو اپنے روح کی غذا جاننے کی ضرورت ہے, تب ہی ہم پختگی حاصل کریں گے اور دن بدن اس میں پختگی حاصل کریں گے. پھر ہم اپنے مخالف ابلیس پر, ہماری پرانی انسانیت پر اور اس دنیا کی عداوت, دکھ, درد پر غالب آئیں گے, اور تب اس کا وعدہ ہماری زندگی میں پورا ہوگا. اور اس کلام کو ہم یاد کریں گے کہ اس دنیا کے دکھ درد, وہ کہتا ہے کہ میں سوچتا ہوں اور میں اس بات کا ایمان رکھتا ہوں کہ اس دنیا کے دکھ درد اس قابل نہیں کہ اس جلال کا جو مجھ پر ظاہر ہونے والا ہے, جو ایمانداروں پر ظاہر ہونے والا ہے, اس کا مقابلہ کر سکے. آج آپ کس طرح زندگی بسر کرنا چاہتے ہیں؟ اگر مسیح کے بغیر زندگی, اس کی مرضی کے بغیر زندگی گزاریں گے تب دکھ اٹھائیں گے اور ان دکھوں میں کوئی حوصلہ فضائی دینے والا نہ ہوگا. اگر مسیح میں رہتے ہوئے آپ کو کوئی ستاتا ہے, آپ کی مخالفت کرتا ہے, آپ کی عیب جوئی کرتا ہے, آپ کو برا بھلا کرتا ہے, تو آپ مبارک ہو, مبارک ہو. جیسے متی کی انجیل اس کا 5 باب اس کی 12 آیت میں لکھا ہے, جب جب تم ستائے جاؤ, جب جب تم ستائے جاؤ تو کیا کرو؟ خوشی کرو, خوشی کرو, تاکہ تمہارے باپ کو جو آسمان پر ہے اس کے نام کو جلال ملے. کیا لکھا ہے؟ कि जब मेरे सबब से लोग तुमको लान तान करें और सताएं और हर तरह की बुरी बातें तुम्हारी निस्बत ना हक कहें तो तुम मुबारक हो, तुम मुबारक हो, क्योंकि जब हम मसीह के लिए दुख उठाते हैं तो उसमें हमें इत्मीनान और तसल्ली मिलती है, उसमें हम फतेहमंद जिंदगी बसर करते हैं। और ये बातें सीखना जरूरी है, इसीलिए हम सीख रहे हैं। सिट यानी के मसीह खुदावंद में हमारा मुकाम, हमारी हालत। आगे जाकर जब हम वाक के बारे में सीखेंगे, अपनी सलीब उठाकर हर रोज उसके पीछे चलना, इससे पहले कि हम सलीब के दुख को उठाएं, सलीब के दुख को सहना शुरू करें, हमें सबसे पहले तैयार होने की जरूरत है। जैसे सिपाही जंग लड़ने के लिए जाने से पहले खूब ट्रेनिंग करता है, सीखता है, इसी तरह मसीह में हमें भी सीखने की जरूरत है। अगर दुख आज उठा रहे हैं तो खुदावंद का शुक्र करें। किसी तरह से भी आप आज दुख का, मुसीबत का सामना कर रहे हैं तो उसका शुक्र करें, ताकि आपके नाम, आपके जो नाम उसकी किताब में लिखे हुए हैं, आपकी जिंदगी में उसके नाम को जलाल मिले। अगर आप दुख में उसको धुतकारेंगे या उसको इग्नोर करेंगे या उसको हटाएंगे, उसके बारे में नहीं सोचेंगे, तो फिर खुशी में सोचना भी बेमायनी है, क्योंकि फिर हम मतलब परस्त नजर आते हैं। और खुदा का शुक्र है कि हम जो सच्चाइयां आप तक पहुंचा रहे हैं खुदावंद के कलाम में से हैं। और खुदावंद में मैं बड़े फख्र से कहता हूं कि ये जरूरत है कि हम अपने खुदावंद के बारे में इल्म रखें, ताकि फतेहमंद जिंदगी बसर करें, ताकि उसके नाम को जलाल मिले। और लिखा है खुशी करना करना और शादमान होना, क्योंकि आसमान पर तुम्हारा अजर बड़ा है, इसलिए कि उन्होंने, यानी कि जो लोगों ने आज से पहले 2000 साल पहले नबियों को सताया, तुम्हें भी सताएंगे, क्योंकि तुम खुदा बाप की मर्जी के मुताबिक जिंदगी बसर करना चाहते हो। और हमें मसीह में अपनी हालत और मकाम के बारे में बहुत बहुत अच्छे तरीके से जानने की जरूरत है। जरूर दुख उठाएंगे और सताए जाएंगे, और इस दुख में हमें हमारा हौसला देने वाला रूहुल कुदस, हमारा मददगार मौजूद है, खुदा के वादे मौजूद है। टाइम थोड़ा है, अगली बार हम खुदा के वादों को देखेंगे कि उसके वादे कितने हैं, उसके वादों को देखेंगे कि उसके वादे किस तरह हमारी जिंदगी में पूरे होते हैं, और वो ईमानदारों के लिए कितने खूबसूरत वादे रखता है। और वो वादे सिर्फ कहानियां या झूठ या दलासे के तौर पर नहीं, वो खुदा जिंदा खुदा है और वो वादों को पूरा करने वाला खुदा है। आए मेरे साथ खुदावंद के हुजूर झुकें, और आज जो कुछ आपने सीखा है, जैसे लाजर मुर्दों में से जी उठने के बाद उसके साथ खाना खाने बैठा, आप भी जो रूहानी तौर पर मुर्दा थे, खुदावन ने आपको जिंदा किया है। हालेलुया। आसमानी बाप, आज के कलाम के लिए जो तेरा बीज इन जिंदगियों में बोया गया है, खुदावन खुदा 100 गुना फल लाए। जितने भी सुनने वाले हैं खुदावन, उनमें से किसी ने पहले कभी तुझे शख्सी तौर पर अपना खुदावंद, अपना नजात दहिंदा कबूल नहीं किया, तो खुदा बाप उसके लिए तेरे नुमाइंदगी करता हुए ये दावत देता हूं कि खुदावंद के कलाम में लिखा है कि खुदावंद यस्सु पर ईमान ला, तू और तेरा घराना नजात पाएगा। आज ही उसे अपना नजात दहिंदा कबूल करने की जरूरत है, उसी में हमेशा की जिंदगी और बरकत मौजूद है। कादर मुतलिक खुदा सबको बड़ी बरकत दे, और सारे दिन में सबकी बड़ी हिफाजत और निगेबानी कर। यसुमसी नासरी के नाम में ये दुआ मांगता हूं, आमेन।